This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste Nepal. Namaste Nepal. नमस्कार प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिसवासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल. हरेक सोमबार बेलुका 8 बजे न्युजिल्यान्ड समयअनुसार प्लेन्स एफएम 96.9 मेगाहर्ज मार्फत नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल सुन्दै बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई यहाँहरूलाई सधैँ चाहिँ म विनोद हार्दिक स्वागत नमस्कार टक्राउँदछु. श्रोता क्राइस्टचर्चको मद्रास स्ट्रिटमा रहेको यो प्लेन्स एफएमको स्टुडियोबाट प्रत्यक्ष रूपबाट प्रसारण हुँदै आइरहेको कार्यक्रम नमस्ते नेपाल यहाँहरूले न्युजिल्यान्ड समयअनुसार बेलुका 8 बजे सोमबार प्रत्यक्ष रूपबाट सुन्न सक्नुहुनेछ. त्यस्तै प्लेन्स एफएम .org.nz गइसकेपछि पनि क्राइस्टचर्चभन्दा बाहिर न्युजिल्यान्डभर र संसारको जुनसुकै स्थानबाट पनि यही समयमा यहाँहरू कार्यक्रमसँग प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ. त्यस्तै प्रत्यक्ष रूपबाट जोडिन नसक्ने श्रोताहरूका लागि भनेर हामीले नमस्ते नेपाल क्राइस्टचर्च न्युजिल्यान्ड नामको फेसबुक पेज पनि बनाएका छौँ र त्यस मार्फत प्रसारण भइसकेका कार्यक्रमका पोडकास्ट लिङ्कहरू पनि यहाँहरूसँग सेयर गर्दै आइरहेका छौँ र यहीँ मार्फत यहाँहरू कार्यक्रम आफू सुनेर आफ्ना आफन्तहरूलाई सुनाएर कार्यक्रम नमस्ते नेपालसँग जोडिँदै आउनुभएको छ. त्यसका लागि पनि आजको साँझमा सधैँ चाहिँ कृतज्ञता र सहृदयताका साथ धन्यवाद दोहोऱ्याउन चाहन्छु. श्रोता के गर्दै हुनुहुन्छ? क्राइस्टचर्चमा चिसोको गहकिलो महसुस हामीले गरिरहेका छौँ केही दिनदेखि. त्यस्तै नेपालमा अलिकति गर्मीको महसुसबाट अलिकति मथरिएको हो कि भन्ने खालको खबरहरू पनि आइरहेको छ र मनसुनको सुरुवात भइसकेपछि असार 15 कार्यक्रमबाट अलिकति घर्किसकेपछि दही चिउराको सँगसँगै अब खेती रोपाईँको कार्यक्रमहरू पनि सुरुवात भएका खबरहरू आएका छन् अनि हामी यस्तै बिचमा मिठा मिठा नेपाली गीत सङ्गीतहरू अनि खबर जानकारीहरूको साथमा आज पनि यहाँहरूसँग भेटघाट गर्न कार्यक्रम नमस्ते नेपाल मार्फत जोडिने प्रयासमा जुटिरहेका छौँ. कृपया यहाँहरू पनि हामीलाई यो 25-30 मिनटको नमस्ते नेपालको रेडियो यात्रामा हामीलाई सुनेर सहयात्रा गरिदिनुहुन्छ भन्ने हाम्रो यो अपेक्षा रहेको छ. श्रोता हामीले असार 15 कुराहरू गरि नै सक्यौँ. धान चामलको कुराहरू पनि हाम्रो अर्थतन्त्र र हाम्रो घरायसी र व्यावहारिक दैनिकीसँग जोडिएको कुरा हो. आजको कार्यक्रम यो प्रसङ्गबाट सुरुवात गर्न लागिरहेको छु. श्रोता वार्षिक 50 अरब रुपियाँसम्मको धान चामल आयात गर्न थालेको नेपालले विगतमा धान चामलको निर्यात गर्थ्यो भन्ने विषय आफैमा रोमाञ्चक सुनिन्छ अहिले. साथै कुनै बेला धान चामल निर्यात गर्ने मुलुक अहिले आयात गर्ने अवस्थामा पुगेकोमा थकथकी पनि लाग्ने भयो नै. तर धान चामल निर्यातको वास्तविकतातिर फर्कँदा भने रोमाञ्चक लाग्ने भाष्य अपुरो देखिन्छ, जसले विगतको नेपालको छर्लङ्ग तस्विर पनि देखाउँदैन. जे जस्तो भए पनि श्रोता विगतका वर्ष झैँ रोपाईँको मुखमा यसपालि पनि मल अभाव फेरि पनि देखिएको छ, जुन सुखद कुरा हुँदै होइन. अभावकै कारण दाङमा मासु भाग लगाए झैँ मल वितरण गरिएको फोटो सामाजिक सञ्जालमा समेत भाइरल भइसकेको छ. किसानले मल अभावको समस्या झेलिरहँदा विभिन्न राजनीतिक दलका नेताहरू भने गत शुक्रबार धान दिवसको अवसर पारेर रोपे जस्तो गर्नमा व्यस्त रहे. असार 15 छेको पारेर अधिकांश राजनीतिक दलका नेताहरू जिल्ला पुगेर हिलाममा खेतमा बसेर धान रोप्न व्यस्त देखिए. फगत चर्चा बटुल्नका लागि धान रोपाई गर्न पुगेका नेताहरू किसानको खास दुःखमा भने एकाकार भएको हामीले महसुस गर्न सकिएको छैन. यसैमा काठमाडौँका मेयरको सामाजिक सञ्जालमा पोस्ट गरिएको पोस्टले पनि चर्चा र त्यसको लागि आक्रामक प्रतिक्रिया दिएको नै छ. श्रोता मुलुकभर करिब 39 लाख हेक्टर खेती योग्य जमिनमध्ये 15 लाख 31,000 हेक्टरमा मात्र सिँचाइ पुगेको सरकारी तथ्याङ्क रहेको छ। आर्थिक वर्ष 2079-80 थप 2200 हेक्टरमा सिँचाइ सुविधा विस्तार भए पनि रोपाइँको लागि भने पर्याप्त छैन। मल सिँचाइ बिउ अभावदेखि लम्पी रोगका पीडित आफूहरूको पक्षमा बोल्ने कोही नेता नभएको किसानहरू गुनासो गर्दछन्। मनाङ बाहेक देशका सबै जिल्लामा फैलिरहेको पशु पक्षीमा लाग्ने रम्पी रोगबाट 25,500 भन्दा बढी पशुहरू मरिसकेको तथ्याङ्क छ। पशु मरिसकेपछि प्रविधि नपुगेका पहाडी भेगमा खेत जोत्न र हिल्याउन सकिएको छैन। नेपाल पशु चिकित्सा परिषदकै तथ्याङ्क अनुसार 3.5 महिनामा झन्डै 33 अर्बको नोक्सानी भएको छ यो लम्पी रोगसँग जोडिँदै गर्दाखेरि। असार 15 अनि किसानले बोकेका समस्या र धान रोपाई धान दिवसको प्रसङ्ग एकातर्फ छ भने अहिले सामाजिक सञ्जालमा रुसी सेनामा गोर्खालीहरू भर्ती भएको खबरले पनि अहिले धेरै नै चर्चा पाइसकेको छ। कतिमध्ये यहाँहरूले पनि त्यो भिडियोहरू हेरिसक्नु भएको छ। त्यसको खबरसँग यहाँहरू निश्चय नै आमुने सामुन्ने भइसक्नु भएको छ, नजिकबाट नियालिरहनु भएको छ जस्तो लाग्छ। त्यसै विषयको प्रसङ्ग यहाँ उठाउनुभन्दा अगाडि त्यसरी सामाजिक सञ्जालमा सेयर भएका भिडियोहरूमध्येको यो सानो अंश यहाँ अडियोको रूपबाट यहाँहरूलाई प्रस्तुत गर्दैछु।
हाम्रो यहाँ रसियनमा चाहिँ नेपालीहरूलाई जति छ नि फरेनरहरू सबलाई दिइरहेछ राम्रो जे व्यवस्था छ। हामीहरू फर्स्ट टाइम आएको फर्स्ट नेपाली आर्मी भनेको रसियाको हामी नै हो। यो चाहिँ हाम्रो क्याम्प है। अनि अब चाहिँ हामी ट्रेनिङमा जान लागिरहेछौँ। ड्रेस चाहिँ रसियन ड्रेस यो हो फुल।
श्रोता, रुसी सेनामा गोर्खाली यो त्यस्तै एउटा भिडियोको क्याप्सन हो। केही समय यता यस्तै प्रकृतिका क्याप्सन सहित थुप्रै भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको यहाँहरूलाई पनि थाहा भइसकेको छ। टिकटकका केही भिडियोमा हात हतियार प्रयोग गर्ने तालिम लिइरहेको दृश्य पनि देख्न सकिन्छ। पृष्ठभूमिमा नेपाली देशभक्ति र वीरभाव झल्किने गीत बजाएर बनाइएका भिडियोहरू पनि देख्न सकिन्छ। त्यस्ता भिडियोहरू कुनै सैन्य तालिम केन्द्र वा सैन्य समूहमा रहेर बनाइएको जस्ता देखिन्छ। टिकटकमा आफू रुसको सेनामा भएको दावी गर्ने केही नेपाली युवाहरू बन्दुक बोकेर नाचिरहेको भिडियो देखा पर्न थालिसकेपछि बिबिसी भेरिफाईले ती दृश्यहरू देखिएका ठाउँबारे जाँच पडताल गर्दा ती दृश्य रुसी सैनिक तालिम गर्ने शिविर भएको समेत खुलेको खबर छ। टिकटक भिडियोमा एकजना रुसी सेनामा भर्ना हुन भर्नुपर्ने फारम र अर्का एकजनाले आफूले पाउने पारिश्रमिकसँग सम्बन्धित दस्तावेज समेत सार्वजनिक गरेका थिए। त्यस्तै सम्बन्धित व्यक्तिको सैन्य पद पुरा नाम र संरक्षकको नाम समेत खुलाइएको रुसी भाषामा भएका ती दस्तावेज रुसी महासङ्घको रक्षा विभाग अन्तर्गत सैन्य इकाइको भएको बिबिसी रसियनले समेत पुष्टि गरिसकेपछि रुसी सेनामा नेपालीहरूको संलग्नताको विषयमा लिएर अहिले चिन्ता र चासो व्यक्त गरिएको छ भने नेपालको परराष्ट्र मन्त्रालय र त्यहाँ हेर्ने राजदूतावासहरू अझै पनि यसको गुदो वा पनि गाँठी कुरामा पुग्नका लागि अझै पनि अल्मलिरहेको यो खबर पनि अब यहाँहरूलाई सुनाइसकेपछि आजको कार्यक्रमको सुरुवातमा अब यहाँहरूलाई एउटा मिठो गीत प्रस्तुत गर्दैछु।
जति सानो थियो देशले सहिसक्यो, जति बग्नु थियो रगत बगिसक्यो, जति धुनु थियो आँखा धोइसक्यौ, जति रुनु थियो हामी रोइसक्यौ। पापी पेटकै लागि घरि वल्लो छेउ घरि पल्लो छेउ, घरि खान देऊ घरि खान देऊ, अब त हामीलाई घरि खान देऊ, घरि खान देऊ घरि खान देऊ, हामीलाई घरि खान दे। कहिले भन्यौ काली रोयो, कहिले भन्यौ सुस्ता, जिन्दाबाद र मुर्दाबादमा बित्यो हाम्रो पुस्ता। कहिले भन्यौ काली रोयो, कहिले भन्यौ सुस्ता, जिन्दाबाद र मुर्दाबादमा बित्यो हाम्रो पुस्ता। देशमै काम देशमै मामा, कहिले हुन्छ पनि देऊ, घरि खान देऊ घरि खान देऊ, अब त हामीलाई घरि खान देऊ, देश तर पनि सधैं उस्तै देशको परिवेश देशमै न्याय देशमै आय कहिले हुन्छ पनि देऊ गरी खान देऊ गरी खान देऊ कहीं पल पाल
नमस्ते नेपाल
नेपाली अब त हामीलाई गरी खान देऊ
श्रोता यो मिठो मिठो गीतपछि फेरि पनि यहाँहरूलाई कार्यक्रम नमस्ते नेपालमा हार्दिक स्वागत गर्न चाहन्छु श्रोता नमस्ते नेपाल नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको निरन्तर संलग्नता र निरन्तर चासोको एउटा विषय र विधा पनि हो जसले विदेशमा रहेर पनि नेपाली भाषासँग सम्बन्धित यो रेडियो कार्यक्रम मार्फत नेपालीहरूलाई सुसूचित गर्ने प्रयास गरिरहेको छ भने यहाँहरूको साथ र सहयोगले त त्यसमा थप एक अर्को फेरि इट्टा थप्ने प्रयास गरिरहेको छ त्यसैले यहाँहरूको साथ सहयोग र सहृदयताका लागि पनि सोसाइटी यहाँहरूप्रति कृतज्ञता दोहोऱ्याउन चाहे श्रोता अब प्राकृतिक अप्ठ्याराहरू छन् असार बढिसकेपछि हाम्रा चिन्ताहरू छन् नै सीमावर्ती क्षेत्रका डुबनको चपेटा पनि हाम्रा खबरहरू बन्ने गर्छन् दीर्घकालीन समस्याको समाधानको रूपबाट सिंहदरबार शीतल निवास अनि काठमाडौँमा छरिएर रहेका विभिन्न नेताहरूका निवासहरूले यसतर्फ अझै पनि अनदेखा गरिरहेको र आफ्नो सत्ता र शक्तिका लागि अप्ठ्यारो पर्ने भएर यी विषयहरू न विपक्ष न पक्ष वा भनौँ सत्ता पक्षले नै उठाएको यो अवस्थामा पीडितहरूले भने यो हरेक वर्ष यसरी नै यो पीडाबाट चपेटामा परिरहेका छन् श्रोता नेपालसँगको सीमावर्ती क्षेत्रमा भारतले अग्ला सडकहरूको विस्तारलाई तीव्रता दिनु सँगसँगै मनसुन भित्रिएकाले तराई क्षेत्र फेरि ठुलो धनजनको क्षति हुने देखिएको छ तराई क्षेत्रको कुरा भयो श्रोता यो नेपालको कमजोर भौगोलिक तथा भौगर्भिक अवस्था र भारतको उच्च बाँधका कारण हरेक वर्ष झैँ यो पटक पनि खाँडो नदी सप्तरी रातो नदी महोत्तरी लाल बकैया रौतहट बागमती सर्लाही रौतहट महली सागर कपिलवस्तु लक्ष्मणपुर बाँके शारदा पूर्वी तटबन्दर कञ्चनपुर वरिपरिको क्षेत्र डुबानमा पर्ने जोखिममा रहेको छ कोशीदेखि पश्चिम तराईसम्म बाढी र डुबान हुनुमा भारतले सीमावर्ती क्षेत्रमा बनाएका बाँध तटबन्दहरू मुख्य कारक रहँदै आएका छन् भारतसँग सीमा जोडिएका क्षेत्रहरू प्रत्येक वर्ष असारदेखि असोजसम्म डुबानको चपेटामा पर्दै आएको सर्वविदितै छ नेपाल तथा भारतले विश्व सामु प्रतिबद्धता गरेका विभिन्न सन्धि महासन्धि र अनुबन्ध मार्फत स्वीकार गरेका अन्तर्राष्ट्रिय कानुनले नदी नालाको प्राकृतिक बहावमा अवरोध पैदा हुने गरी सिमानाबाट 12 किलोमिटर तल वा माथि कुनै पनि देशले बाँध तटबन्ध लगायतका संरचनाहरू बनाउन निषेध गरेका छन् तर कमजोर कूटनीतिक अभ्यासका कारण नेपालले अन्तर्राष्ट्रिय कानुनको प्रतिकूल हुने गरी भारतले बनाएका यस्ता संरचनाबारे आवाज उठाउन सकिरहेको छैन र यो कुरा प्रधानमन्त्रीको हालसालै भएको भ्रमणका क्रममा पनि तैँ चुप मै चुपको अवस्था छ देशभित्र र बाहिरको अवस्था यस्तै नै छ श्रोता श्रोता यो सीमावर्ती क्षेत्रको डुबानको कुराहरू छ अनि सीमा समस्याको कुरा अर्कोतर्फ छ श्रोता यो सीमा क्षेत्रको डुबानपछि अब फेरि कार्यक्रममा म एउटा राजधानीसँग जोडिएको एउटा प्रसङ्ग यहाँ उठाउन चाहे राजधानी भन्नाले पनि मेयरको निर्देशनसँग जोडिएको कुरा हो श्रोता काठमाडौँ महानगरपालिकाभित्र 504 संस्थागत विद्यालयहरू रहेका छन् अहिले तीमध्ये धेरै विद्यालयहरूले सरकारी स्केल सरह तलब सुविधाहरू दिएका छन् भने कतिले निकै कम तलब सुविधा दिएर शिक्षकहरूलाई काम गराइरहेका छन् अहिले पछिल्लो पटक काठमाडौँ महानगरपालिकाका मेयरले सरकारी विद्यालयले सरह शिक्षकलाई तलब सुविधा दिन निजी विद्यालयहरूलाई निर्देशन दिइसकेपछिको पनि एक किसिमको माहौल तातिएको छ महानगरको पछिल्लो निर्देशन लागू भए शैक्षिक गुणस्तर बढ्ने कम शैक्षिक गुणस्तर भएका विद्यालयहरू बन्द हुने कतिपयको बुझाइरहेको छ विद्यार्थीसँग थोरै शुल्क लिने र कमजोर शैक्षिक गुणस्तर भएका विद्यालयहरू पनि यसबाट बन्द हुने उनीहरू बताउँछन् सामान्य शैक्षिक सुविधा दिएर सञ्चालन भएका विद्यालयहरू बन्द हुने देखिन्छ भन्ने उनीहरूको तर्क रहेको छ अर्कोतर्फ निजी विद्यालयहरूको प्रतिनिधिमूलक सङ्गठन प्याप्सन र एन प्याप्सनका पदाधिकारीहरू भने निजी विद्यालय कम्पनी ऐन अनुसार दर्ता भएकाले आफूहरूले शिक्षकलाई श्रम ऐन अनुसार तलब दिइरहेको जिकिर गर्दै मेयरको निर्देशन लागू गर्न उनीहरू बाध्य नहुने भनेर प्रतिक्रिया दिएका छन् शिक्षा नियमावली अनुसार विद्यालयको जम्मा कमाईको 60% कर्मचारीलाई तलब दिने र बाँकी 40%बाट छात्रवृत्ति भौतिक पूर्वाधार विकास र मुनाफा लिने काम गरिरहेको उनीहरूको तर्कका बिचमा मेयरको निर्देशनले आगामी दिनमा कस्तो खालको व्यवहारिक क्रियाशीलता देखाउने हो, सक्रियता देखाउने हो र त्यस्तै खालको परिणाम ल्याउने हो त्यो भने हेर्नै बाँकी रहेको छ। श्रोता, यस्तै अहिले काठमाडौँको कुरा गर्दै गर्दा सहरमा गगनचुम्बी भवनमाथि स्काई वाक गर्दै सहरको 360 डिग्रीमा भ्यू वा भनौँ दृश्यावलोकन गर्न पाइने काठमाडौँ कमलादीमा 2 वर्ष लगाएर निर्माण गरिएको स्काई वाक टावरको कुरा पनि बजारमा चर्चा चलेको छ भने बेलायतको एक विशेष सम्मान धरानका मेयर हर्ष साम्पङलाई दिएको छ। उनले 40 किलोमिटर परबाट जनश्रमदान परिचालन गरेर धरानेवासीहरूलाई पानी खुवाउन सफल भएका छन्। त्यसैको प्रशंसा गर्दै उनलाई त्यस्तो खालको विशेष सम्मान दिएको हो। यो पनि एउटा चर्चाको कुरा भयो। श्रोता, हुन त 25 किलोमिटरभन्दा थोरै दूरीमा रहेको मेलम्चीको पानी अझै पनि काठमाडौँवासीले खान नसकेको 25 वर्षभन्दा बढी भइसकेको बेलामा धराने मेयरको यो कार्यलाई पनि प्रशंसाको लागि विदेशबाट आउने सम्मानबाट पनि देशभित्रै अलिकति अलमलबाट फाइदा लिने र त्यस्तै खालको जुक्ति खोज्नेहरूका लागि पनि यो एउटा शिक्षा प्रद होस् भन्ने हाम्रो अपेक्षा रहेको छ। श्रोता, यो सँगसँगै भने बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालमा फेरि पनि एउटा साङ्गीतिक कोसेली प्रस्तुत गर्न चाहन्छु। त्यसपछि पनि बाँकी रहेका प्रसङ्गका साथ फेरि पनि यहाँहरूलाई कार्यक्रम नमस्ते नेपालमा भेटघाट गरेर आजको प्रस्तुतिलाई बिट मार्ने प्रयास गर्नेछु। अहिले नै भने अर्को साङ्गीतिक कोसेली यहाँहरूको लागि प्रस्तुत गर्दैछु।
Hansa ka velena mora
ka velena mora ka velena mora mora ka velena mora ka velena mora ka velena mora
murta vela saino naka
सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
श्रोता, यो गीतपछि नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक प्रस्तुति कार्यक्रम नमस्ते नेपालमा यहाँहरूलाई फेरि पनि हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, यहाँहरू पनि क्राइस्टचर्चमा वा भनौँ क्राइस्टचर्चको बसाइमा यदि हुनुहुन्छ, यहाँहरू पनि न्युजिल्यान्ड भ्रमणमा रहँदा वा भनौँ अध्ययनको क्रममा हुनुहुन्छ वा भनौँ आफूसँग रहेका यस्तै नेपाली समुदायलाई उपयुक्त हुने खालको आफ्ना अनुभव अनुभूतिहरू यदि सुनाउन चाहनुहुन्छ भने कृपया हामीलाई प्रत्यक्ष रूपबाट भेटघाट गर्ने प्रयास गर्नुहोला। त्यस्तै नमस्ते नेपाल @gmail.com पनि यहाँहरूले इमेल मार्फत पनि हामीलाई सम्पर्क गरेर राख्न सक्नुहुनेछ। क्राइस्टचर्चभन्दा यदि अलिकति पर व्यक्तिगत भेटघाट यदि सम्भव छैन भने हामी समय मिलाएर यहाँहरूसँग पनि भलाकुसारी गर्ने प्रयास गर्ने नै छौँ। त्यस्तै श्रोता सोसाइटीका निमित्त कार्यक्रमहरूको विषयमा पनि यहाँहरू अपडेट हुँदै हुनुहुन्छ भन्ने मेरो विश्वास रहेको छ। यद्यपि सोसाइटीले आइतबार बिहान भाइ बहिनीहरूको लागि नेपाली भाषाको कक्षा सञ्चालन गरिरहेको छ, ब्याडमिन्टनको अभ्यासको क्रम पनि सोही बेलामा चलिरहेको छ। त्यस्तै महिला दिदीबहिनीहरूको लागि स्विमिङको कक्षा पनि छ, बेलुक 4:30 बजे यो फारानुई स्पोर्ट्स सेन्टरमा भइरहेको छ, त्यो शनिबारको दिन छ। त्यसैले आफू अनुकूल हुने आफूले इच्छाएको विधामा यहाँहरू पनि सहभागिता जनाउन प्रयास गर्नुहोला भन्ने मेरो अनुरोध रहेको छ। त्यस्तै श्रोता हामी भेटघाटको लागि पनि सोसाइटीले बेला बेलामा विभिन्न खालको कार्यक्रमहरू गरिरहेको हुन्छ। नयाँ वर्ष दसैँ तिहारका कुराहरू पनि छन्, त्यो बाहेक पनि अब चिसोको बेला छ, विशेष गरी विन्टरको कुरा हुन्छ। चिसो भन्ने बित्तिकै विन्टर पटलकको पनि आयोजना गर्न लागिरहेको छ सोसाइटीले। 22 जुलाईका दिन रिकाटन हाई स्कुलमा बिहान 11 बजेदेखि बेलुका 3 बजेको आसपाससम्म यो कार्यक्रम हुने भनिएको छ। भेटघाटको कार्यक्रम छ, मिठा मिठा परिकारहरू पटलकको रूपबाट आउनेछन् भन्ने हामीले आशा लिएका छौँ। त्यस्तै भाइ बहिनीहरूका लागि विशेष खालको क्रियाकलापहरू समावेश गरिएको छ। खेलकुद र भेटघाट अनि मिठा मिठा परिकारहरूको साथमा विन्टर पटलक 22 जुलाईको दिन रिकाटन हाई स्कुलमा छ। कृपया यहाँहरू पनि त्यो दिनको लागि समय छुट्याउने प्रयास गर्दै गर्नुहोला। त्यस्तै श्रोता क्राइसिसमै नेपाली साहित्य समाज न्युजिल्यान्डले आउँदो 8 जुलाईका दिन शनिबारको दिन परेको छ 1 बजे आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर वाइमारी कम्युनिटी सेन्टरमा, जुन 166 वाइमारी रोड आइलममा रहेको छ, त्यसमा एउटा साहित्य कार्यक्रमको आयोजना गर्न लागिरहेको छ। कृपया यहाँहरू पनि यो कार्यक्रममा सहभागी हुनका लागि यहाँहरूलाई अनुरोध गर्न चाहे, कृपया त्यहाँ पनि आउने प्रयास गर्नुहोला। यहाँहरूलाई यो अनुरोध गरिसकेपछि अब फेरि यो हप्ता परेको विशेष दिनहरूको प्रसङ्ग यहाँ उठाउन चाहेँ। यो हप्ता परेको विशेष दिनहरूमा आजकै दिन विशेष दिन वा भनौँ गुरु पूर्णिमा परेको छ। आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, गुरु पूर्णिमाको पर्वले विद्यार्थी र शिक्षक बीचको पवित्र सम्बन्धलाई सम्मान गर्दछ। संस्कृत शब्द गुरु, जुन अहिले आएर अङ्ग्रेजी शब्दकोशको पनि भाग बनेको छ, यसको अर्थ हाम्रो जीवनबाट अशिक्षा र अज्ञताको अन्धकार हटाउने व्यक्ति हो भनी व्याख्या गरिएको छ। गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग गाँसेको सम्बन्ध एकदमै गहिरो रहिआएको छ। अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने सही मार्ग प्रशस्त गर्ने समस्त गुरुहरूलाई आजको दिनमा कोटि कोटि नमन छ। गुरुसँग जोडिएका धेरै प्रसङ्गहरू छन्। अहिले हामी देश विदेशमा रहेर बसिरहँदाखेरि पनि हाम्रा जीवनका हरेक पक्षहरूसँग हामीले विभिन्न क्रममा लिएका शिक्षाहरू हाम्रा गुरुहरूसँग जोडि नै रहेका छन्। त्यसैले आजको दिनमा सम्पूर्ण हाम्रो सफलता असफलतामा हामीलाई सल्लाह सुझाव दिने, मार्गदर्शन दिने सम्पूर्ण ज्ञातज्ञात शिक्षक गुरुहरूलाई आजको कार्यक्रममा स्मरण गर्न चाहे। यो सँगसँगै भने म आजको कार्यक्रमको पुछारमा आइ नै सकेको छु। श्रोता क्रिकेटको खेलसँग यहाँहरू पनि परिचित हुनुहुन्छ। जिम्बाब्वेमा नेपालले वर्ल्ड कपको क्वालिफाइङमा खासै उल्लेख्य हामीले अपेक्षा गरेको जस्तो खेल खेलेन भन्नेहरू पनि छौँ हामी। तैपनि अन्तर्राष्ट्रिय मञ्चमा गएर नेपालले गरेको प्रदर्शनको पनि हामीले मुक्त कण्ठले नै प्रशंसा गर्नुपर्दछ। यद्यपि नतिजा हामीले सोचे जस्तो आएन त्यो अर्कै कुरा हो, तर अलिकति अर्को उलटपुलट भएको छ। सन् 1975 र 1979मा विश्वको पहिलो 2 संस्करण जितेको वेस्ट इन्डिज गत शनिबार स्कटल्यान्डसँग सजिलै पराजित भएपछि 2 खेल अगावै टोलीको विश्वकप पुग्ने यात्रा भने टुङ्गिएको छ। वेस्ट इन्डिज बिना पहिलो विश्वकप क्रिकेट हुने भएको छ। भारतमा अक्टोबर नोभेम्बरमा हुने आगामी विश्वकपमा वेस्ट इन्डिजको टिम हुने छैन। भारतमा हुने वर्ल्ड कपको संस्करणको लागि अन्य टिमहरू भने आफ्नो स्थान सुरक्षित बनाउनको लागि अझै पनि जिम्बाब्वेमा प्रयास गरिरहेका छन्। यो प्रसङ्ग नै आजको कार्यक्रमको सामग्रीको रूपबाट प्रस्तुत गरिसकेपछि आजको कार्यक्रम सुनेर साथ दिनुहुने यहाँहरू सम्पूर्ण श्रोताहरूलाई यो चिसो चिसो सन्ध्यामा म यहाँहरूलाई आत्मीय न्यानो प्रदान गर्दै आजको बसाइबाट भने बिदा माग्न चाहन्छु। आउँदो सातासम्मको लागि म विनोदलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
नमस्ते नेपाल।